नमस्कार, कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlinerednepal.gov.np र www.radionepal.gov.np मा लग अन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
काङ्ग्रेसको क्रियाशील सदस्यता विवाद समितिले बुझायो प्रतिवेदन। कम्युनिष्ट शक्तिहरू बीचको एकता प्रक्रिया जारी रहेको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको भनाई।
एकताको अभियानलाई निरन्तरता दिँदै जानेछौ। कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्ने, एकताबद्ध बनाउने यो अभियान जारी रहनेछ।
नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको शनाखतका लागि निर्वाचन आयोगले तोक्यो समय र उपत्यकामा राति 8 बजेपछि निजी तथा सार्वजनिक यातायात सञ्चालनमा लगाएको रोक हटाइयो।
होटल रेस्टुरेन्टको हकमा 8 बजेसम्म टेकअवे दिने भनेको छ र अब यो गत आदेशमा चाहिँ बेलुका 8 बजेसम्म आफ्नो गन्तव्य स्थानमा पुगिसक्नु पर्ने भन्ने चाहिँ त्यसलाई चाहिँ अहिले हटाएको अवस्था छ।
लगायतका विषय लिएर उपस्थित भएका छौँ।
लामो समयदेखि विवादित बनेको नेपाली कंग्रेसको क्रियाशील सदस्यता विवादको विषय टुङ्गोमा पुगेको छ। क्रियाशील सदस्यता सम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ। थप सामग्री सहकर्मी तुलसी सापकोटाबाट।
नेपाली कांग्रेसमा 14 महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ। क्रियाशील सदस्यता सम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन हिजो पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ। प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बुढानी कण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरूका तर्फबाट पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौडाले प्रतिवेदन बुझाउनु भएको हो। क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउन पार्टीले नेता सिटौला सहित केन्द्रीय सदस्य द्वय डाक्टर मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी प्रदान गरेको थियो। क्रियाशील सदस्यतालाई अन्तिम रूप दिएसँगै यही भदौ 18 गते तोकिएको काँग्रेसको गाउँ नगर ओडा अधिवेशन सुनिश्चित भएको छ। नेता कार्यकर्ताहरू अधिवेशनका लागि जिल्ला र गाउँ जान शुरू भइसकेको छ। 9 लाखको हाराहारी रहेका काङ्ग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ नगर ओडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यहरूले आफ्नै ओडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने विधानमा उल्लेख छ। सभापति देउवाले क्रियाशील सदस्यता वितरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण हुनेछ। साउन 30 गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधन संशोधित कार्यतालिका अनुसार काङ्ग्रेसको गाउँ नगर ओडा अधिवेशन यही भदौ 18 गते, गाउँ नगरपालिका अधिवेशन भदौ 27 गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन आगामी असोज 1 गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज 5 गते हुनेछ। यसै गरी काँग्रेसले 1 भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज 10 गते, प्रदेश अधिवेशन कार्तिक 10 गतेदेखि 12 गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंगिर 9 देखि 13 गतेसम्म तय गरेको छ। यसैबीच नेपाली काँग्रेसका केही जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्नुपर्ने, पार्टी विधान अनुसार क्रियाशील सदस्यतालाई अन्तिम रूप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्ने लगायतका माग गर्नुभएको छ। काँग्रेसका संस्थापन उत्तर पक्षका जिल्ला सभापतिले सो माग गर्दै आज केन्द्रीय कार्यालयमा धरना दिनुभएको पार्टी नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले जानकारी दिनुभयो। धरनामा पार्टीका केन्द्रीय नेताहरू अर्जुन नरसिंह केसी, डाक्टर शेखर कोइराला, रामकृष्ण यादव, कमला पन्त, गगन कुमार थापा लगायतकाले एकेबद्धता जनाउनु भएको थियो। यसअघि यही भदौ 5 गते जिल्ला सभापतिका तर्फबाट काभ्रे पलाञ्चोकका सभापति मधु आचार्यले केन्द्रीय सभापति शेरबहादुर देउवालाई पत्र मार्फत सो माग बारे जानकारी गराउनु भएको थियो।
नेकपा एमालेबाट अलग्गिएर छुट्टै दल दर्ता गर्नुभएका प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट शक्तिहरू बीचको एकता नटुङ्गिएको बताउनु भएको छ। काठमाडौँको चन्द्रगिरी रिसोर्टमा हिजोदेखि जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता नेपालले विचार मिलेको दिनमा कम्युनिष्ट शक्तिहरू फेरि एक हुने बताउनुभयो। थप सामग्री सहकर्मी विद्या प्रसाद उपाध्यायबाट।
प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध बनाउने आफूहरूको अभियान जारी रहने बताउनु भएको छ। काठमाडौँ चन्द्रागिरी रिसोर्टमा दुई दिनदेखि जारी प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै नेपालले आफूहरूलाई घर्न घाटको बनाउने षड्यन्त्र भइरहेकाले नयाँ पार्टी खोलेर अगाडि बढ्न थालेको बताउनुभयो। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले गलत प्रवृत्ति विचार र मूल्यका विरूद्ध विद्रोह गर्दै नयाँ पार्टी गठन गरिएको बताउनुभयो।
एकताको च्याप्टर कहिले पनि क्लोज गर्दैन, क्लोज गरेका छैन। एकता त देशलाई एकताबद्ध बनाउने विचारहरू, सोचहरू, धारणाहरू, मनहरू मिलिसकेपछि त एकता हुन्छ। यी सबै फाटेपछि न मिलेपछि न अनेकता हुने हो। त्यसो हुनाले समय क्रममा हामीले एकता गर्दै आएका छौँ, यस्ता सैकडौं दर्जनौं समूहलाई एकताबद्ध बनाउँदै आएका छौँ, यो क्रम चलिरहन्छ। भोलि पनि कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउने, स्वयं नेकपा एमालेको केपी ओलीको जुन समूहमा पनि विचारको परिवर्तन भयो भने, धारणामा परिवर्तन भयो भने ढोका सधैँ खुला छ। हामीले अहिले पार्टी गठन गर्ने बित्तिकै पनि एकताको निम्ति हामी तयार हुन्छौँ, तर यो गठन गर्नै नदिकन हामीलाई अल्पत्र पार्ने षड्यन्त्र भइरहेछ, हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेछ। न यता जान दिने, न उता जान दिने, न केपी ओलीको गतिविधिलाई अन्त्य गर्ने, रोक्ने, केही पनि नगर्ने, अनि त्यसपछि चाहिँ यो मौका समाप्त गरिदिने अनि हामीलाई सबै किसिमको आन्दोलनबाट वञ्चित पार्ने खालको षड्यन्त्रलाई हामी छिर्छौँ र छिरेर एकताको अभियानलाई निरन्तरता दिँदै जानेछौँ। कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्ने, एकताबद्ध बनाउने यो अभियान जारी रहनेछ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेपालले एमालेको नेतृत्वले विधि विधानको कुनै पालना नगरेकोले विद्रोह गर्नु परेको पनि स्पष्ट पार्नुभयो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति 8 बजेपछि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा लगाएको रोक हटाएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको 8 बजेसम्मको समयावधि हटाइएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद प्राजुलीले सवारी साधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको जानकारी दिनुभयो। उहाँले साबिक बमोजिमको भदौ 16 गतेसम्म COVID-19 महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहने बताउनुभयो।
काठमाडौँ, ललितपुर, भक्तपुर तिनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई चाहिँ अब 16 गतेसम्म थप गर्ने निर्णय गरेका छ। धेरै कुराहरू साबिक बमोजिमै छन्। अब भिडभाडजन्य गतिविधिलाई रोक्ने हिसाबले हामीले यो सभा सम्मेलन, पार्टी प्यालेसहरू, सिनेमा हल, डान्स बार, दोहोरी नाच घर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सङ्ग्रहालय कुराहरूमा भिडभाड गर्न नदिने भनेको छ। कार्यक्रम सञ्चालनहरू गर्न नपाउने भनेको छ। शैक्षिक संस्थाहरू भौतिक रूपमा उपस्थित भएर पढाउन, पठन पाठन गर्न नपाउने नै भनेको छ। चोक र खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, जो सभा जुलुस र महोत्सव, भोज भतेर आदि गर्न, गराउन नपाउने भनेको छ। र अब केही कुराहरू चाहिँ स्वास्थ्य प्रोटोकल पालना गरेर सञ्चालन गर्न दिने भनेको छ। अब यो होटल रेस्टुरेन्टको हकमा 8 बजेसम्म टेकवे दिने भनेको छ। र अब यो गत आदेशमा चाहिँ बेलुका 8 बजेसम्म आफ्नो गन्तव्य स्थानमा पुगिसक्नु पर्ने भन्ने थियो, त्यसलाई चाहिँ अहिले हटाएको अवस्था छ। सबैले स्वास्थ्य प्रोटोकल अनिवार्य रूपमा पालन गर्ने, मास्क लगाउने, भिडभाड जन्य गतिविधि नगर्ने भन्ने कुराहरू नै छ। अब यो सर्वसाधारण सवारी साधन सञ्चालनको हकमा पनि अब सिट क्षमता अनुसार राख्ने, मास्कहरू लगाउने, होइन, स्वास्थ्य प्रोटोकलहरू पालना गर्ने भनेको छ। परीक्षा सञ्चालनको हकमा पनि तोकिएको मापदण्ड सञ्चालन गर्न पाउने भनेको छ।
साउन 28 गतेदेखि भदौ 8 गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधन बेलुका 8 बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने व्यवस्था गरिएको थियो। अब थप केही घटनाक्रम। प्रतिनिधि सभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा 12 का सबै विद्यार्थीहरूलाई खोपको व्यवस्था गरी भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँगको छलफलपछि समिति सभापति जयप्री घरतीले खोप सुनिश्चित गरी स्वास्थ्य मापदण्ड कायम गराउँदै परीक्षा सञ्चालन गर्न निर्देशन दिनुभयो। विश्वविद्यालयहरूले इन्जिनियरिङ संकायमा मनोमानी शुल्क लिइरहेको भन्दै समितिले ट्युसन फी बाहेक अन्य शुल्क रोक्न समेत निर्देशन दिएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षा होम सेन्टरमा गर्ने गरी अन्तिम तयारी भएको र खोपका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो।
राष्ट्रिय योजना आयोगले अहिलेकै तौर तरिका र ढाँचाबाट अघि बढेमा मुलुकको दिगो विकास लक्ष्य प्राप्तिमा कठिनाई हुने जनाएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले दिगो विकासको लक्ष्य प्राप्तिको लागि हालको तौर तरिका र ढाँचामा परिवर्तन गर्नुपर्ने बताउनुभयो। उहाँले मुलुकमा सड़क, पूर्वाधार निर्माणमा राज्यको क्षमता मर्यादा कमजोर रहेकाले राजनीतिक नेतृत्वको दीर्घकालीन सोच, कर्मचारीमा सुझबुझपूर्ण योजना निर्माण, ठेकेदारमा समय सीमाभित्र गुणस्तरीय निर्माण नगर्ने प्रणाली फेर्नु आवश्यक रहेको बताउनुभयो।
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई भोलि शनाखतका लागि बोलाएको छ। आयोगले दुवै दललाई शनाखतका लागि बिहान 11:30 दिउँसो 2 बजेसम्म आयोगमा गएर नेताहरूले शनाखत गर्नुपर्ने समय तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। माधव कुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादी र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए।
देशभरका 21 जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिम रेड जोन भित्र रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सक्रिय संक्रमितको संख्या धेरै भएका क्षेत्रलाई उच्च जोखिमको संकेत स्वरूप रेड जोनमा राखिएको जानकारी दिनुभयो। बढी जनघनत्व भएको क्षेत्र र तराईका जिल्लाहरू संक्रमणको जोखिमभित्र रहेको सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। हाल 500 भन्दा बढी सक्रिय संक्रमित रहेका क्षेत्रलाई रेड जोन, 200 बढी संक्रमित रहेका क्षेत्रलाई येलो र 200 कम संक्रमित भएका क्षेत्रलाई संक्रमणका हिसाबले ग्रीन जोनका रूपमा छुट्याएको छ। हाल काठमाडौँ उपत्यका सहित बागमती प्रदेशका 9 जिल्ला, गण्डकी प्रदेशका 6 जिल्ला, प्रदेश 1 का 3, लुम्बिनीका 2 र कर्णाली प्रदेशको 1 जिल्ला उच्च संक्रमित रेड जोनमा छन्।
यसैबीच नेपालमा आज 2525 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 14,810 नमूनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा 2525 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणका कारण आज थप 35 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 10,568 पुगेको छ। संक्रमणबाट आज 2086 जना निको भएर घर फर्किएका छन्।
सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक खुलमान घिसिङलाई गरिएको नियुक्ति सम्बन्धी 3 दिनभित्र आवश्यक कागजात झिकाउने आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आज घिसिङ विरूद्ध तत्कालीन निर्देशक हितेन्द्र देव साकेले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनवाईपछि उक्त आदेश जारी गरेको हो। आदेशमा निवेदक साकेको 2077 माघ 26 गतेको मन्त्री परिषदको निर्णय, निजलाई ऊर्जा विशेषज्ञका रूपमा नियुक्ति गर्ने फाइल, घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने गत साउन 25 गतेको निर्णयका साथै साके र प्राधिकरण बीच भएको सम्झौताको सकल फाइल 3 दिनभित्र झिकाउनु भनिएको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णय विरूद्ध साकेले गत साउन 32 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो।
अफगानिस्तानमा तालिबान समूहले शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल भइरहेको बताइएको छ। तालिबानका संस्थापक मध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल आइपुग्नु भएको बताइएको छ। अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै स्थानीय संचार माध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेको जनाएका छन्। गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिनुहुन्छ। उहाँले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्तिवार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो। विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्ने बारेमा निकै चासोपूर्ण रूपमा हेरिरहेका बेला तालिबानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन्।
र एएफसी महिला एसियन कप 2022 छनौटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले 7 खेलाडीलाई पहिलो पटक समेट्दै एएफसी महिला एसिया कप छनौटका लागि 23 सदस्यीय टोलीको घोषणा गरेको हो। ग्यारी फिलिप्सको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले हङकङ र फिलिपिन्स विरूद्ध अर्को महिना हुने छनौट खेलका लागि 7 खेलाडीलाई पहिलो पटक टोलीमा समेटेका छन्। पहिलो पटक टोलीमा पर्नेमा मिडफिल्डर प्रीति राई, फरवार्ड सविता राणा, रश्मि घिसिङ, रजनी थोकर, डिफेन्डर विमला विक, निशा थोकर र सृजना सिंह रहेका छन्। पहिलो पटक क्याम्पमा परेकी अमिषा कार्की, अनुभवी डिफेन्डर अञ्जली वाइबा र फरवार्ड शर्मिला थापा मगरसँगै हेमा चौधरी, मनिषा रावत भने अन्तिम छनौटमा पर्न सकेनन्। उज्बेकिस्तानमा हुने छनौटमा नेपालले असोज 2 गते फिलिपिन्स तथा असोज 4 गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष टोली भारतमा अर्को वर्ष हुने एसिया कपका लागि छनौट हुनेछ।
हौस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यही सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौ। आजलाई कार्यक्रमबाट मुकुन्द भण्डारी, विद्याप्रसाद उपाध्याय, सरिता खनाल र म तुलसी सापकोटा बिदा हुन्छौ। नमस्ते।